يا روح لتكونن من المسلمين. फर्क लगा आपको जिस हिस्से की तस्वीर हुई है उसकी तिलावत सुनने में और जो भी होगा जी, क्या फर्क था इसमें जी? आप इधर से असर की तवज्जो नहीं थी, सही बता दें, बस जो सोचा नहीं, गौर नहीं किया, ये किया कुछ और। नहीं, सवाल ये नहीं है, सवाल ये है कि आज के आधे सबक की तस्वीर हुई हुई है, अभी नहीं आधी हुई ना, आपको पूरे लेसन की तस्वीर तिलावत सुनवाई गई, जिस हिस्से की तफसीर आप सुन चुके हैं उसमें और जिसकी अभी नहीं सुना उसमें कोई फर्क महसूस हुआ कि नहीं, ये क्वेश्चन है जी। नौशीन इधर से आप। जी इधर से आप। हम भी
सर जो पढ़ा हुआ था उससे जो आपने तस्वीर कराई थी वो दोबारा दिमाग में आ रही थी और समझ में आ रहा था, और जो अभी नहीं कराई
थी। इन्होंने ऑनलाइन से भी ये लिखा है कि पहले हिस्से में फोकस थे हम, बाकी नहीं। असल बात ये है, जो बात है ना कि जिस हिस्से को सुना हो उसकी तफसीर सुनते वक्त हमारा जहन ऐसे काम कर रहा होता है जैसे हम कोई ड्रामा देख रहे हैं, या किसी से मेरी क्या आए थे ये हुआ था, रिकॉल करने कमानी है। अगर आप लोग रोज के सबक को बाद में घर जाके अपने ओन पे बैठ के, ये नहीं कि चलते फिरते और बातें भी साथ करें, बिल्कुल खामोशी से बैठ के एक दफा लेसन पूरे की तिलावत सुन लें, कितने कारी हैं, और आप देखते हैं 5 से 6 मिनट लगते हैं एक कारी का की एक लेसन की किरत सुनने में, लेकिन आप फील करेंगे कि इसका अमेजिंग इफेक्ट आपके ऊपर आएगा। आपको फिर वाकई वो जो एक बार बार आप सुनते हैं ना कि कुरान से दोस्ती, अल्लाह से बातें करना और इंस्ट्रक्शंस मिलना, वो बिल्कुल आपको खुद इसमें से फील होगा इंशाल्लाह ताला। अब हम चलेंगे थोड़ा सा आगे, चंद बातें असहाबुल ऐका के बारे में जो पीछे वाले हिस्से में थोड़ी सी रह गई थी उसको करके, तो फिर हम अगले नबी के बारे में पढ़ेंगे कि किस तरह से अल्लाह सुभान व तआला ने मुख्तलिफ अदवार में अंबिया को रहमत बनाकर भेजा, फायदा उठाने वाले बहुत थोड़े थे, नुकसान पाकर अल्लाह के अजाबों का शिकार होने वाले बहुत सारे थे। तो कौम शुएब के साथ पीछे तो हमेशा हम असहाब मदीन पढ़ते रहे, लेकिन यहाँ सवाल इधर जिक्र असहाबुल ऐका का क्यों आया, तो इसकी थोड़ी सी मजीद वजाहत ले लीजिए। और वो क्या है कि ऐका अरबी जुबान में जंगल को कहते हैं। हजरत शुएब अलैहिस्सलाम को अल्लाह तआला ने मदीन और उसके इर्द गिर्द के जो नवाही इलाके थे ना, जिसको आज के दौर में आप गांव या देहात कह लें, उन तक के लिए भेजा था। तो कहते हैं कि ऐका नाम का एक दरख्त था मदीन की साइड की बस्ती में, यानी जिसको आप कहते हैं सुबह कह लीजिए, बड़ा घना दरख्त था, इसकी पूजा पाठ होती थी। जो लोग इसकी पूजा करते थे तो अल्लाह ताला ने हजरत शुएब को फिर मदीन से लेकर इस शहर में भी भेजा ताकि वहां वाले लोगों को समझाया जाए। इसीलिए आप देख रहे हैं कि यहाँ हजरत शुएब को उनका भाई नहीं कहा गया, ठीक है, क्योंकि वो किसी और तरह की कौम थी और उनका एक था यह कुव्वत नस्ली यहाँ नस्ली नहीं है। बात कहते हैं कि पहले हजरत शुएब जो थे मदीन में गए और फिर उसके बाद ऐका वालों की तरफ भेजे गए, दो मुख्तलिफ उनकी बेइज्जतें थी, कोई भी थी, लेकिन ये याद रखिए कि जहां भी शिर्क हो, जहां भी कोई नाफरमानी हो रही हो, तो वहां जाना और वहां अल्लाह की बात करना ये नबियों की सुन्नत है। सूरज आराफ आयत 85 में हमने पढ़ा था वइला मदयन अखाकुम शुएबन, वहां अखाकुम का लफ्ज आया था मदीन वालों के साथ, ठीक है। तो इसी से फिर मुफस्सरीन कहते हैं कि ये दो बस्तियां थी, और औफुल कैल वल मीजान जो था कहते हैं कि ये मदीन वालों के लिए, और यहाँ अब ऐका वालों को कहा जा रहा है, तो ऐसे लगता है कि ये बात कहते हैं एक ही है, बात कहते हैं दो है। दूसरी बात है कि नाप तोल में कमी बेशी, कितना को कमा लेंगे, शेर में से कोई दो से तो नहीं निकालेगा, एक छटांक निकालता है, बस वो इंसान बहुत थोड़े से फायदे के लिए खैर को छोड़ देता है। ये बिल्कुल यही मिसाल है कि तुमने किलो तो लिया ही था, तो उसमें से अगर एक छटांक ना भी लेते ज्यादा तो तुम्हारा क्या बनता। दूसरी बात, लेने और देने के पैमाने, और ये भी एक किस निशानी पे गौर व फिक्र किया जा सकता है, और हम अपने रवैयों में देख सकते हैं कि हम अपनी जात के लिए क्या पसंद करते हैं और दूसरों के लिए क्या पसंद करते हैं। फिर इसी तरह देखिए कि अल्लाह की नाफरमानी ना करो, इससे जमीन में फसाद फैलता है। तो बास ने इसे मरद रहजनी लिया, डकैती या रास्तों में काफिलों को लूटना। सूरत अल अराफ आयत 86 में हम पढ़ चुके, वला तक्दु बिकुल्ली सिरातिन तुवीदून, रास्ते में लोगों को डराने के लिए मत बैठो। अब ये तो थी कौम शुएब। इसके बाद अब अल्लाह ताला ने एक और कौम का तज़किरा किया हमारे सामने, जिसके अंदर हम देख चुके हजरत लूत के बाद तरतीब के साथ जिसका नाम अब आ रहा है हमारे सामने, वो कौन से हैं? हजरत शुएब अलैहिस्सलाम की कौम है। तो देखिएगा आयत नंबर 170। अच्छा, क्या हमने 176 शुरू कर लिया था कि नहीं?
नहीं
किया था, तो ये सारी चीजें उसी में डाल देंगे। मुझे ऐसे लगा कि हमने 176 करा था। चलिए ये सारी बातें इस वाक्य के अंदर सेट कर देंगे। आज देखिए 176। कस्सब असहाबुलैकतिल मुरसलीन, और इसी तरह सहाबे एका ने भी झुटलाया रसूलों को। ठीक है, बदबा से एका क्यों है? ये जंगल वाले, वन में रहने वाले, कौम शुएब का एक दूसरा नाम कह लीजिए, या हजरत शुएब एक दूसरी कौम की तरफ भेजे गए थे, वही कौम है। और सूरह हिजर के आयत नंबर 78 में भी इसका जिक्र हुआ। क्या पैगाम था? इस काल अलहम शुएबुन अला तत्तकून, जब कहा इनसे शुएब ने, क्या तुम डरते नहीं हो? सेम मैसेज, तकवा। यहाँ आपको माली मामलात का बिगाड़ दिखेगा, पिछली कौमों में कहीं नमूदा नुमाइश का बिगाड़ था। तो हर तरह के बिगाड़ से बचने का एक ही जरिया है, तकवा। आप देखिए, जब तकवा होगा ना, तो इंसान ये नहीं हो सकता कि इबादात में तो बहुत पुख्ता हो जाए और उसके बाद बाकी चीजों में पीछे हो जाए, ये नहीं होगा। माली मामलात में उसका बिगाड़ इतना हद से बड़ा और वैसे मस्जिदों में नमाजें पढ़ता फिर, ये नहीं होता। मोमिन एक बिल्कुल ऐसी पर्सनैलिटी के जो मुख्तलिफ पजल से मिलकर जमनता है और फिर उनके साथ उसकी शख्सियत में खूबसूरत रंग आता है। चूंकि तकवा नहीं था तो माली बिगाड़ की तरफ आ गए। तो कहनी लकुम रसूल अमीन, मैं यकीनन तुम्हारे पास एक अमानतदार रसूल हूँ, फत्तकुल्लाह वातियून। ऊपर भी तकवा, यहाँ फिर तकवा, यहाँ तरतीब के लिए सबसे पहली चीज जो अपने अंदर लानी है वो अल्लाह का तकवा है, फिर वातियूनी, फिर रसूल की इताअत। आज हम सब भी अपने ऊपर इसको गौर से देख सकते हैं। किसी को आप दीन की तबलीग करते हैं और आप उसमें हर कमी देखते हैं, तो सबसे पहले उसको क्या कहें? तकवा, अल्लाह का खौफ आ जाए। फिर सेकंड लेवल पर रसूल की इताअत। वमा असअलुका अलैहि मिन अजरिन इन अजरिय इल्ला अला रब्बिल आलमीन, मैं तुमसे इस पर किसी उजरत का तालुक नहीं हूँ, नहीं है मेरी उजरत मगर तमाम जहानों के रब के जिम्मे। देखिए, बार बार हर नबी के साथ बात है, और आप में से किसी का यहाँ सवाल भी लिखा हुआ है कि नबियों ने कहा कि हम तुमसे तबलीग की जरूरत नहीं मांगते, तो क्या दीन की तालीम से मुंसलिक लोगों को तनख्वाह वगैरह नहीं दी जा सकती? देखिए, पहला तो जवाब इनके सवाल के अंदर है, दीन की तबलीग और चीज है और दीन की तालीम और चीज है। तबलीग होती है कि जो एक इंसान अपना मिशन और अपना फर्ज समझ के करता है। रह गई तालीम, मसलन कॉलेजेस हैं, यूनिवर्सिटीज हैं, इदारे हैं, जहां भी कोई फुल टाइम दीन सिखाने पे लगा हुआ, ऑफ कोर्स उसको आप देंगे, लेकिन देने वाले ये सोचे कि हम इसका हक दे ही नहीं सके, और लेने वाला ये सोचे कि मैंने जरूरियात जिंदगी पूरी करनी है, और दूसरी बात है कि ये मैं पढ़ाने का नहीं ले रहा, मैं इसके एक्स्ट्रा कामों का ले रहा हूँ। और यकीन करें, जैसे पीछे भी हमने बात की कि किसी को दीन सिखाना इतनी बड़ी जॉब है, इसकी पे कोई दे नहीं सकता। ज्यादा से ज्यादा कोई क्या देगा? टीचर ने लेसन प्लान बना दिया था, ये सारी पे जो ये लेसन प्लान बनाने की, टीचर ने कोई प्लानिंग कर दी थी। देखिए ना, तालीम के अंदर सिर्फ पढ़ना नहीं होता, कई और चीजें मैनेजमेंट बाज जब टीचर्स को साथ देखनी होती है, तो बहुत ही मुख्तार के जरिए से वो ये कह सकते हैं कि जी ये तो बस हम मिसाल लेती मस्जिद की। अब मस्जिद में एक इमाम साहब है, पांच वक्त नमाज पढ़ाते हैं, अजान देते हैं, ठीक है, इसी तरह मस्जिद के अंदर वो ऑफिस में एक घंटा बैठते हैं। आप उन इमाम साहब को 2000 पाउंड फी तनख्वाह के तौर पे कहें, तनख्वाह तो बोलना ही नहीं चाहिए, लेकिन बोलते हैं, कोई बात नहीं। आप ये सोचें कि ना तो ये इनकी पांच वक्त की अजान की, ना पांच वक्त की नमाज की है, ये सिर्फ मुझे एक घंटा मस्जिद के ऑफिस में बैठ के कोई मैटर्स इश्यू करते हैं, ये सारी तनख्वाह उसकी और ये भी थोड़ी है। मेरा बात समझ आ गई है, लेकिन इसके अंदर बहुत ज्यादा बात करने की जरूरत इसलिए नहीं होती कि अल्हम्दुलिल्लाह हमने इसको शुरू में जहां देखा था, वला तश्तरू बिआयाति समनन कलीला, उस पर इसमें हमने डिटेल से बात की थी, अगर आप सुनना चाहें तो वहां पीछे जाके दोबारा सुन सकते हैं। फिर उसके बाद औफुल कलीला, अब देखिए पैमानों को पूरा करो। तनकीद यहाँ लिख लीजिए, इस नबी ने अपनी कौम के माली मामलात पर तनकीद की, और ये तनकीद लोगों को सबसे बुरी लगती है। لوگوں کو آپ کہ نمازیں پڑھو کہتے ہیں جی بہت اچھی بات ہے مولوی صاحب کتنی اچھی باتیں کرتے ہیں, نماز پڑھو پڑھنی چاہیے, روزے رکھا کرو بڑی اچھی بات ہے. جہاں مولوی صاحب کہیں گے یہ ذرا مجھے کتر کے آؤ تو مولوی صاحب تھوڑے سے برے لگیں گے, پھر تھوڑی دیر بعد کہیں گے کچھ دن بعد چلو بھائی داڑھی بھی رکھو اور برے لگیں گے, یہ سگریٹ کے پیتے ہو اس کو چھوڑو اور برے لگیں گے. اور جس دن آپ پوچھ لیں کہ مولوی صاحب آپ سے پوچھ لیں کہ بتاؤ کمائی کیا ہے تو آپ کو نام لے ایسا تو مولوی کے توبہ کرو, یہ تو جائز ہی نہیں. بس اس دن تو دل کرے گا کہ ان مولوی صاحب کو بالکل ہی وہاں سے کک آؤٹ کر دیں. لوگوں کو نیکیوں کا حکم دیں لوگ برا نہیں مانتے, لوگوں کو ان کی برائیوں پر ٹوکے تو لوگ بہت برا مانتے ہیں. اور 10 نیکیاں کرنا کرانا آسان اور 1 گناہ اور 1 نافرمانی چھڑانا مشکل. حضرت شعیب نے کہا ولا تکون من المخسرین, اور دیکھو خسارہ پہنچانے والوں میں مت ہو جاؤ. اب دیکھیے مخسرین ہے نا سین کی زیر ہے, تجوید میں اگر آپ اس کو جلدی میں پڑھ دیتے من المخسرین اور جلدی میں پڑھا مخسرین ہی جاتا ہے تو معنی بالکل اپوزٹ ہے. مخسر مخسر سے مخسرین جمع ہو گئی, نقصان پہنچانے والا, اور اگر آپ کر دیں من المخسر یا مخسرین جس کو نقصان پہنچایا گیا, فائل اور مفعول کا فرق ہے. تو لہٰذا ان چھوٹی چھوٹی چیزوں کو غور سے پڑھا کریں کہ کہیں غلطی نہ لگے. ولا تبخس الناس اشیاءہم, اور لوگوں کو ان کی چیزیں ہٹا کر مت دیا کرو. ولا تعثوا فی الارض مفسدین, اور زمین میں فسادی بن کر مت پھرو. سیم بات ہوئی, پیچھے بھی بات ہو گئی, اس پہ پوری صورت ہے. ویل للمطففین تیسرے پارے میں, یعنی لوگوں کے حق میں کمی کرنا اللہ کو اتنا برا لگتا ہے. بہت سارے لوگ ہیں اللہ کے معاملے میں آنا پائی برابر رکھتے ہیں, نماز چھوٹ جائے پوری پڑھیں گے, فرض بھی پڑھیں گے, نفل بھی پڑھیں گے, سنتیں بھی ادا کریں گے, لیکن لوگوں کے معاملے میں کیئر لیس ایٹیچیوڈ ہوتا ہے. تو ان آیتوں سے یہ ذہن میں بات آنی چاہیے کہ لوگوں کے حق کو نہیں مارنا. واتقوا اللہ الذی خلقکم, اور ڈرو اس سے جس نے تم کو پیدا کیا ہے. کون؟ اللہ کی ذات. والجبلۃ الاولین, اور پہلی مخلوق کو بھی. لفظ جبلہ آپ کے سامنے پہلی دفعہ آیا ہے, جیم با لام اس کا روٹ ہوتا ہے. جبل کی صورت میں آپ پڑھ چکے ہیں, جبل کیا ہوتا ہے؟ پہاڑ. پہاڑ کتنا ہوتا ہے؟ بہت بڑا ہوتا ہے نا, تو بڑے سے جبل تھا, تو جیم کی زیر جب جبل آ گئی تو جبلتن اور جبلن کہتے ہیں مخلوق کو, بڑی مخلوق, بہترین, بہت بڑی. یہی لفظ سورہ یاسین آیت 62 میں بھی آتا ہے, وَلَقَدْ أَضَلَّ مِنْكُمْ جِبِلًّا كَثِيرًا, اس نے تم میں سے بہت ساری مخلوق کو گمراہ کر دیا. تو بڑی جماعت کے لیے لفظ جبلت آتا ہے. وَهُوَ الْجَمْعُ ذُو الْعَدَدِ الْكَثِيرِ مِنَ النَّاسِ, تو گویا کہ بہت بڑی مخلوق کے معنوں میں, کہ اللہ نے دیکھو تم سے پہلے بھی تو اتنی چیزوں کو بنایا, اتنا کچھ بنایا, کیا تمہیں نہیں بنا سکتا. اشارہ دلایا گیا کہ یا کنا بدو, تم چھوٹے ہو اور وہ بڑا ہے. بعض دفعہ جب انسان دنیاوی عروج پہ پہنچتا ہے, جیسے کہ یہ قوم تھی, ترقی یافتہ تھی, سپر پاور تھی, اپنے آپ کو بہت دولت مند سمجھتے تھے, تو یہ سمجھ لیتے ہیں کہ ہم سے جیسا, ہم جیسا کوئی ہو تو سامنے آئے, ہم تو یہ کر سکتے, ہم تو وہ کر سکتے. تو ایسے لوگوں کے دماغ سے یہ ہوا نکالنے کے لیے کہ تم سب کچھ نہیں ہو, اصل طاقت اللہ کی ہے, اور تم تو اس کا اشکے شیر بھی نہیں ہو جو لوگ تم سے پہلے پیدا کیے گئے. اور آپ اگر اس کو ریئلٹی پہ بھی لے کے دیکھیں تو پہلے دور کے لوگوں کے قد کاٹ بھی لمبے تھے, جسم بھی مضبوط تھے, چوڑے چکلے تھے, عمریں بھی لمبی تھی, ذہنی صلاحیتیں بہت زیادہ تھی. دن بہ دن آپ دیکھیے قد چھوٹے ہوتے جا رہے ہیں, قرب قیامت کی نشانیوں میں سے بھی ایک نشانی آتی ہے. پھر اسی طرح جسمانی کمزوری ہے, یہ لگ پاتا ہے کہ اس کی وجہ ہمارا لائف اسٹائل ہے, محنت چلی گئی, کھانا پینا خراب ہو گیا, لگژریس ہو گئے, ایش کوش ہو گئے, جس کی وجہ سے پھر ہر وقت ہی پریشان رہتے ہیں اور بیمار رہتے ہیں. تو بالکل اسی طرح سے یہ جو بات کہی گئی کہ دیکھو تم کس کھیت کی مولی ہو, ہم نے تو تم سے پہلے بڑے بڑوں کو مار دیا, تم تو دنیا میں اب آئے ہو, تم سے پہلے تو جبلہ بڑی بڑی قوتیں آئیں اور دنیا سے چلی گئیں, تو لہٰذا تم اپنی فکر کر لو. اگر یہ بات سامنے رکھ لیں تو ہم اپنے اوپر لے کے سوچیں. یہ تو قوم شعیب تھی, آج ہم تو اس کے کتنے سو سال بعد ہیں. آج کے انسانوں کو مارنا کیا اللہ کی نظر میں ایک مچھر کو مسلنے سے بڑا نہیں ہے کیا؟ کچھ بھی نہیں ہے, بڑی بات نہیں ہے. لیکن لوگ ایسی باتوں کو سن کر پھر افنڈیڈ ہوتے ہیں, لوگ ایسی باتوں کو سننے کے بعد پھر اس چیز کو ڈیفینڈ کرتے ہیں. قالوا انما انت من المسحرین, پس تو ایک سحر زدہ شخص ہے. जादू हो गया, तुम पे असर हो गया, हिप्नोटाइज तुम हो गए, क्रेजी तुम हो गए, तुम्हें तो होश ही नहीं, हर वक्त ये हराम ये गलत वो बस नसीहतें करते रहते हो। और दूसरी बात है, वो मानता इल्ला बशरो मिसलुना, और नहीं है तुम मगर हमारे जैसे एक इंसान, हम तो अपने तुम्हारे अंदर कोई खास बात देखते नहीं कि जो तुम्हारे अंदर हो और हमारे अंदर ना हो। वही नजुन्नु कलमिनल काज़िबीन, तीसरा इल्जाम, बल्कि हमारा तो गुमान गालिब है कि तुम झूठे हो। कितनी डिटाई है, कैसी ये कौमें थी, और नबियों का सबर देखिए कितना होगा। अपना बच्चा आज अगर ये बात कहे तो माँ उसे मुंह पे थप्पड़ मारने को तैयार हो। कहाँ वो कौमें जिनके साथ बेलौस के मगज मारे। और अगर इंसानों से बदले मांगने हो तो इंसान कभी इन बातों को सुनने के बाद उनके मुंह ना लगे। लेकिन नबी चूंकि अल्लाह के हुक्म के मुंतजिर होते थे, इन बातों को सुनकर भी नहीं निकलते। पीछे याद कीजिए उसने यूनुस को, अल्लाह के हुक्म से बगैर पहले ही चले गए, तो पता नहीं उनकी कौम ने उनको कितनी को दिल फाड़ने वाली बात कही थी कि काचा मैं जा रहा हूँ तुम्हें छोड़ के। अल्लाह को ये भी नहीं अच्छा लगा, तुम नहीं छोड़ सकते जब तक मैं ना कहूँ के छोड़ना। ये नबियों की एक आजमाइश होती थी। जैसे आप देखिए आज के दौर में अगर एक औरत अपने घर में तंग है, अल्लाह ने इजाजत दी है, कोशिश करके देख ले, नहीं तो चली जाए, अलग हो जाए, तलाक ले लें, कुछ भी कर ले। एक औरत उसको पता है हालात भी खराब है, मार पिटाई भी है और सब कुछ है, उसके बाद रहना भी इधर है तो मुश्किल लगता है ना। तो वो कितने को लोग होंगे उस घर में, चार छह। नबियों पे तो पूरी की पूरी कौम ऐसे पड़ती थी जैसे भेड़ों का छज्जा। लेकिन अल्लाह कहते हैं अभी नहीं जा सकते। और कौम को इतना यकीन था हजरत शुएब के झूठे होने का कि फर्स्ट के तले ही नकिसफ मिनस समाई, बस गिरा दो हम पर आसमान का एक टुकड़ा, इन कुंदा मिनस सादिकीन, अगर तुम सच्चे हो। ये जुमला कौन बोलेगा जिसको यकीन है कि मेरा मुखातिब झूठा। लेकिन आपने से कोई इतना बेवकूफ है कोई कि अच्छा अगर आप सच्ची है ना तो या दुआ करेंगे ये छत गिरे और मेरे ऊपर पड़े, तो आप मुझे तभी कहेंगे जब आपको यकीन होगा कि मैं सच्ची नहीं और इनके कहने पे नहीं छत फटती। अगर आपको एक लम्हे के लिए यकीन आ जाए ना कि अगर ये कहेंगी कि छत गिर जाए तो वाकई छत गिर जाएगी, या कोई पीछे खड़ा है और इशारा मेरा सुनते ही फौरन वो उसको गिरा देगा, तो आप कभी ये बात नहीं कहेंगी। यहां से एक बात नोट कीजिए, बुरे से बुरा इंसान, गलत से गलत काम करने वाला इंसान भी खुद को सच्चा समझ रहा होता है, तभी तो वो गलत काम करता है, करके दिखाओ। और असल में पीछे मुसीबत वही थी कि ये वही और रिसालत का दावा ये झूठा है। तुम कैसे हम जैसे इंसान होकर ऐसी जिंदगी बसर कर सकते हो। याद है आपको आठवें पारे के और नौवें पारे के शुरू और आखिर के बीच में कैसे कहते थे शोएब, तू तो अजीब ही बातें करता है, आज के दौर में जरा ऐसा जी के तो दिखा, ये तो बस तेरी बातें। वहां भी इन्होंने बड़ी मुंहमारी की थी जो अल्लाह ताला ने पेश कर दी। अच्छा ठीक है, तुम जो कहते हो मैं तो नहीं कर सकता, लेकिन बहरहाल قال ربي يعلم بما تعملون, उन्होंने जवाब दिया मेरा रब खूब जानता है जो कुछ तुम कर रहे हो। इसको कहते हैं नबियों का अखलाक, कोई रद्द अमल नहीं, कोई कमेंट नहीं, बस जो तुम कह रहे हो मेरी दावत पर तुम्हारा एक एक रद्द अमल, तुम्हारा तर्ज अमल, तुम्हारे तमाम करतूत मेरा रब उसको देख रहा। सच्ची बात है, ये बात सुन के रंग पीला हो जाता है लोगों का कि भाई आपको मैंने क्या जवाब देना है, मेरा रब देख रहा है वो आपको जवाब देगा। फकर जबू का खसफ मजा, तो उन्होंने इसको छुटला दिया तो इन्हें आप पकड़ा साहिबान वाले दिन के अजाब ने। फकस जबू हो, ऐसे लगता है कि इस कौम पर पहले ऊपर से कोई अजाब आया था और इन पर साहिबान की तरह छा गया था और फिर उसके बाद इनके ऊपर बरसा था। इसकी तफसील मैं आपको पढ़ के सुनाती हूँ अभी। इन्ना हुकाना अजाब यौम नजीम, बेशक इसमें बेशक यकीनन एक बहुत बड़े दिन का अजाब था। बड़ा दिन क्या मतलब, 24 घंटे से लंबा दिन था? नहीं, अजाब की तो एक घड़ी बड़ी लंबी होती है, एक घंटा लंबा, यानी अजाब की शिद्दत की वजह से वो दिन लंबा लगा। इन नफी ज़ालिक लायतन, बेशक इसमें एक निशानी है। वमा कान अक्सरहुम मुमिनीन, लेकिन इनकी अक्सरियत ईमान लाने वाली नहीं है। वइन्ना रब्बका लहुवल अज़ीज़ुर रहीम, और यकीनन आपका रब बहुत जबरदस्त रहम करने वाला। यानी अल्लाह की रहमत क्या है कि नेक लोग थोड़े भी हों उनको भी बचा लेता है। ये नहीं कहता कि अच्छा आप सारे मर रहे इनको भी मार दो, और यहाँ मक्का वालों को मोहलत दी जा रही है इसकी तरफ भी इशारा है। और तुम्हारा ये जो मौजजा मांगना इसके ऊपर मौजजा नहीं आ रहा, ये भी अल्लाह की रहमत है, वरना जैसे पिछली कौम में मौजजे मांगकर बर्बाद हो गई तुम भी बर्बाद हो चुके होते। और अजीज किस पे, कि एक एक बंदे को पकड़कर अजाब का शिकार कर दे। यहाँ पे आप देखिए अम्बा और रसूल का सिलसिला पूरा होता है। अब इसके बाद एक तवील रुकू है जिसमें अल्लाह के नबी से खिताब है और इस पर हम बात करेंगे। लेकिन थोड़ी सी बात कि इस कौम पर अजाब कैसे आया था, किस तरह से ये सारे काम हुए थे, بہت ہی زبردست طریقے سے ان لوگوں کے اوپر عذاب کی بات آتی ہے. کفار مکہ کو یہ باتیں ساری سنائی جا رہی ہیں. روایت کے مطابق 7 دن یعنی 7 ڈیز ان پر سخت گرمی اور دھوپ مسلط کر دی. اس کے بعد بادلوں کا ایک سایہ آیا. امیجن کریں 7 دن کی گرمی, لو چل رہی ہے اور دور سے بادل دکھے, اور یہ سب گرمی اور دھوپ کی شدت سے بچنے کے لیے سائے تلے جمع ہو گئے اور کچھ سکھ کا سانس لیا. کالا بادل آیا, انہوں نے کہا یہ کالا بادل خوب برسنے والا ہوتا ہے. یہ جملہ بھی آگے آئے گا قرآن میں ان کا, بلاؤ بلاؤ جلدی کرو سب نیچے آ جاؤ. جو ہی سارے اس بادل کے نیچے آئے, چند لمحے کے بعد آسمان سے آگ کے شعلے برسنے شروع ہو گئے اور اس بادل میں سے آگ برسی, اور ساتھ ہی ساتھ زمین زلزلے سے لرز اٹھی, اور تیسرا ضابطہ کے ایک سخت چنگھاڑ نے انہیں ہمیشہ کے لیے موت کی نیند سلا دیا. تو 3 قسم کا عذاب ان پر آیا, تو وہ دن یوم نظیم کیوں نہیں ہوگا؟ اسی لیے یوم الذلہ کہا گیا, اور ذلہ سایہ. تو آپ دیکھیے کہ جب قومیں نافرمانیاں کرتی ہیں تو اللہ تعالیٰ ان کو کیسے پکڑتا ہے. سورۃ الاعراف 88 میں اس قوم پر زلزلے کا ذکر ہے. سورۃ ہود 94 میں صیحتن یعنی چیخ کے عذاب کی بات ہے, اور یہاں سورۃ شعرا کی سائٹ میں آسمان سے ٹکڑے گرانے کا. تو گویا کہ ایک قوم پر 3 قسم کے عذاب آئے. ایسی باتیں کر کے اللہ تعالیٰ بتا رہا ہے کہ تم میں سے کوئی اللہ سے بچا ہوا نہیں ہے, دور نہیں ہو سکتے. تم یہ نہ سوچو کہ تم اللہ تعالیٰ کو کہیں نہ کہیں دکھا کے ہاتھ چلے جاؤ گے اور دس اینڈ دیٹ. تو اس طرح سے آپ دیکھیے کہ جب قومیں ڈٹائی کا شکار ہوں تو یہ ہوتا ہے. آج ہم مسلمان ہونے کے باوجود یہ ساری قومیں جن کے جو کام ہم نے دیکھے یہ سارے آج کے ہیں, کیا ہم سب کے اندر نہیں دکھ رہے؟ وہ تو ایک قوم میں ایک سزا تھی, ایک کام تھا ان کا, اس کی سزا ملی. تو جس امت میں آج یہ سارے کام شروع ہو گئے ہوں پھر ان کی سزا کتنی سخت ہونی چاہیے. یہ اللہ کے نبی کی دعا ہے. آپ نے دعا کی تھی کہ اللہ میری پوری امت ایک ہی دفعہ ساری نہ ماری جائے. اللہ نے اپنی نبی کی یہ دعا امت کے حق میں قبول کی تھی, ورنہ پتہ نہیں کب کہ ہم نیست و نابود ہو جاتے. دیکھیے آخری نبی کی امت ہونا جہاں شان کی بات ہے نا, تو وہاں اس کی ذمہ داریاں بھی تو بہت ساری ہیں. اللہ تعالیٰ کیسے یہ کر کے دکھاتا ہے کہ تم اپنی فکر کرو. آج ہم بچے میں تم کہتے ہم کر ہی کچھ نہیں رہے, کسی کو سامنے سزا مل جائے نا تو ہم کہتے ہیں شب تم بھی ٹھیک ہو جاؤ. ایک کا کچھ ذرا, ایک کو ذرا سا پوچھا جائے تو باقی بھی سب الرٹ ہو جاتے ہیں کہ جی ہمیں نہ پوچھیں. اب چونکہ ظاہر ہمیں اللہ پکڑتا ہوا دکھتا ہوا دکھتا نہیں ہے, تو نتیجہ کیا ہوتا ہے کہ ہم کہتے ہیں کہ یہ کبھی ہوگا ہی نہیں اور یہ ہوتا ہی نہیں ہے. یہاں چونکہ انبیاء کے قصے ہوئے تو مختلف انبیاء کرام میں سے قوم ہود آج جو تھی اس کا کام کیا تھا, بولیے جلدی سے, کیونکہ آپ بھی تو کچھ بولا کرے نا کہ سورت سننے کی عادت ہی نہ پڑ جائے. عمارتیں بناتے تھے, ٹھیک ہے. ان کے بارے میں ابن ابی حاتم کی ایک روایت ہے کہ جب مسلمانوں نے غوطہ میں محلات اور باغات کی تعمیر اعلیٰ پیمانے پر ضرورت سے زائد شروع کر دی تو حضرت ابو درداء رضی اللہ عنہ نے مسجد میں کھڑے ہو کر فرمایا, اے دمشق کے رہنے والوں سنو. لوگ سب جمع ہو گئے تو آپ نے اللہ تعالیٰ کی حمد و ثنا کے بعد فرمایا کہ تمہیں شرم نہیں آتی, تم خیال نہیں کرتے کہ تم نے وہ جمع کرنا شروع کر دیا جسے تم کھا نہیں سکتے, تم نے وہ مکانات بنانے شروع کر دیے جو تمہارے رہنے سہنے کے کام نہیں آتے, تم نے وہ دور دراز کی آرزویں کرنی شروع کر دی جو پوری ہونی محال ہے. کیا تم بھول گئے تم سے اگلے لوگوں نے بھی جمع جتھا کر کے سنبھال سنبھال کر رکھا تھا, بڑے اونچے اونچے پختہ اور مضبوط محلات تعمیر کیے تھے, بڑی بڑی آرزویں باندھی تھی, لیکن نتیجہ یہ ہوا کہ وہ دھوکے میں رہ گئے, ان کی پونجی برباد ہو گئی, ان کے مکانات اور بستیاں اجڑ گئی. آدیوں کو دیکھو, آدیوں کو یعنی قوم عاد کی طرف, آدیوں کو دیکھو کہ عدن سے عمان تک ان کے گھوڑے اور اونٹ تھے, لیکن آج وہ کہاں ہیں؟ ہے کوئی ایسا بے وقوف کہ قوم عاد کی میراث کو 2 درہموں کے بدلے میں بھی خرید سکے؟ یہ حالات ہے. آج ہمارا کیا حال ہے؟ سامان 100 برس کا, پل کی خبر نہیں, اور جس دنیا کے نہ ہونے پہ ہم روتے ہیں, واللہ ہی اگر ہمیں اللہ کا مزاج سمجھ آ جائے تم خوش ہیں. जिस नेमत के ना होने पे जिंदगी अजीरन है ना, उसके ना होने पे अब खुशियां मनाए। आप खुद सोचिए ना, माल बहुत होगा, छोड़ के जाएंगे तो दुख होगा, बच्चे होंगे, छोड़ के जाएंगे तो बेचारे यतीम हो जाएंगे, कौन पालेगा उनको, जिंदा रहे तो हमारे लिए बड़े आजमाइशें, बड़े फितने हैं, घर नहीं है, किराए पे रहते थे, मर गए तो खाली कर देंगे लोग, और अगर अपना घर छोड़ा तो पीछे से कितने मसले खड़े हो जाएंगे। एक एक नेमत का नाम लिखे, जो है और जो नहीं है, हैज एंड नॉट हैज, फिर आप देखेंगे खुशी की जिंदगी वही बसर करते हैं कि जो अल्लाह के फैसलों पर राजी हैं। हम बात सब छोटी सी बात को इतना बड़ा बनाकर रोगी बने रहते हैं, हमारी जितनी बीमारियां उसके अंदर रोग हमारे अपने हाथों के करे हैं, पता नहीं चलता तो फिर और परेशान होते हैं। तो फितरत के साथ जीने वाले, अल्लाह के हुक्मों को मानने वाले, और जो दुनिया की नेमतें उसको आगे के लिए चप्पू बनाने वाले, जिसमें आखिरत की कश्ती जो है वो चल सके, यही कामयाबियों के नुस्खे। अब यहां से आगे आप देखेंगे 192 से लेकर 227 तक पूरी सूरत पे बात है। आपको देखिए सूरत सूरत तवील तरीन सूरत है, इसमें से इतने लेसन निकलते हैं, और खास तौर पे जब मैं इनको इसको आपको पढ़ा रही हूँ तो मुझे नबी सल्लम और वहां का माहौल इतना याद आ रहा है कि कितना स्ट्रेस था, गोया कि आप कह लें कि एक लंबा तरीका इलाज है सूरत शोरा में, और अल्लाह के नबी इसको जैसे लेते होंगे मैं और आप तो वैसे ले ही नहीं पाएंगे, क्योंकि हम आराम से बैठे हुए, हमारे घरों में सुकून है, बाहर सुकून है, हमारी जरूरत की चीजें पूरी हैं, तो हमें इन सारी चीजों का क्या होगा। तो लिहाजा अगली आयतों को इन सारी वाकयात के सुनने के हिसाब से सुनिए और अपने लिए दुआ करें कि अल्लाह मुझे दूसरों के हालात से नसीहत लेने वाला बना दे। हदीस का खुलासा है कि असईद मम वईदा बिगैरिही, अकलमंद वो है जो दूसरे के हालात से नसीहत ले ले। तो दूसरी कौमों के हालात से नसीहत लेनी है तो ऐसा नेशन हमें इसी अमल करना पड़ेगा। आज अगर उम्मत मुस्लिमा भी इस पे अमल कर जाए ना, जो कुछ सुन रही है और जो सजाए, हमें यकीन तो हो जाए कि ये सब सच है, और अल्लाह की पकड़ आज ना आई तो क्यामत के दिन पे टल गई तो कभी करप्शन हमारे मुल्कों में रह नहीं सकती, ना फरमानियां रह नहीं सकती। और वो क्यों नहीं है, लोग क्यों नहीं कर पाते, वो मिसिंग फैक्टर है जिसका जिक्र अब आयत नंबर 192 में। पीछे थोड़ा सा सूरत फुरकान का एंड भी जहन में रख लीजिए। सूरत फुरकान में भी तंबिया के किस्से थे ना, शुरू में किरदार दिखा दिया, बेसिक पर्सनैलिटी ऑफ अ मोमिन, कद अफलह अल मोमिनून, बीच में अंबिया के किस्से, और आखिर में जाहिद हुम बिही जिहादन कबीरा, यहाँ भी बिल्कुल वही अंदाज है। अब आपको ना कुरान पाक के आगे बढ़ते बढ़ते ये मिजाज हर सूरत का दिखेगा। शुरू में बात जो छेड़ी जाती है ना अमूमन, वो किरदार साजी है, कुरान की खूबियां, जैसे अब अगली सूरत देखेंगे बिल्कुल कुरान की नहीं खूबियों से शुरू होगी जिस पर ये सूरत पूरी हो रही है। और लोगों को ये दिखाया जा रहा है कि देखो तुम अपने आप को बदलो। तो आइए जरा इसको भी इसी अंदाज से पढ़ेंगे कि जिसमें हम इसको एक दफा गो थ्रू करें और उसके बाद फिर इंशाल्लाह एक मजमून की बातों में से अमल की बात लेंगे। आयत नंबर 192, और बेशक वो क्या है, ये सारे किस्से, ये जो आपने सुन लिए, जो आप तक पहुंचाए, ये कहां से आए, वह इन्नहु लतंजील रब्बिल आलमीन, और यकीनन ये कुरान तमाम जहानों के परवरदिगार की तरफ से नाजिल करता है। यानी सोर्स ऑफ दिस नॉलेज अल्लाह की जात रब्बुल आलमीन। कैसे है इसको पढ़ें, फिर मैं आपको एक चेन बनवाती हूँ इंशाल्लाह। नजल बिही रूहुल अमीन, उतरे हैं इसे लेकर रूहुल अमीन, कौन है, लिख लीजिए जिब्राइल अमीन। कहाँ उतरे, अला कल्बिका, आपके दिल मुबारक पर। उतरा क्यों है, ली तकून मिनल मुनज़िरीन, ताकि आप खबरदार करने वालों में से हो जाएं। इसका लैंग्वेज क्या, इसकी लैंग्वेज क्या, अगली आयत बिलिसान अरबी मुबीन, ये नाजिल हुआ है वाज़ह अरबी जुबान में। अगला सवाल ज़हन में उठता है कि अच्छा ये किताब क्या इसका कभी पहले भी जिक्र हुआ, का यस वइन्नहु लफी ज़ुबुरिल अव्वलीन, और यकीनन ये पहलों के सहीफों में भी मौजूद है। यदि इसके बारे में पेशंगोइयां हो चुकी, इसका जिक्र मौजूद है तौरात इंजील और पुरानी किताबों में भी था। अच्छा اس کی کوئی دلیل ہے؟ تو کہا اولم یکن لہما یتیم، سوری اولم یکن لہما یتیم، کیا ان کے لیے یہ نشانی کافی نہیں ہے؟ کہیں یعلمہ علماء بنی اسرائیل، کہ جانتے ہیں اس کو علماء بنی اسرائیل بھی. اللہ تعالیٰ کہتے ہیں کہ یہ کتاب پچھلی کتابوں میں اس کا ذکر موجود تھا، اور اسی وجہ سے ان مکہ والوں سے کہو کہ تمہیں اگر یقین نہیں آ رہا اس کی سچائی کا، تو بنی اسرائیل یعنی یہود جو مدینہ میں بیٹھے ہیں، جا کے ان کے صحیح علماء سے پوچھو، ان کو اس کتاب کے بارے میں پتہ ہے، جس کا تک یہ سچی بات ہے. سوال ایک ہی ہے کہ ساری شریعت پچھلی جو تھی وہ ترجمیوں پہ اتری، تو یہ قرآن پھر عربوں کے پاس کیوں آیا؟ تو فرمایا وَلَوْ نَزَّلْنَاهُ عَلَىٰ بَعْضِ الْعَجَمِينَ، اور اگر ہم نے اس قرآن کو نازل کر دیا ہوتا کسی عجمی پر، مراد یہ کہ تمہارے خیال کے مطابق محمد صلی اللہ علیہ وسلم پہ نہ اترتا، کسی غیر عرب پہ اترتا، کیونکہ عجمی کہتے ہیں غیر عرب کو، عجمی اصل میں گونگے کو کہتے ہیں، اور عربوں کو اپنی زبان دانی پر اتنا مانتا کہ عربوں کے سوا ہر ایک کو گنگا کہتے تھے. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ تمہارا خیال ہے کہ محمد صلی اللہ علیہ وسلم اس قرآن کو کسی دوسرے سے سیکھ سکھا کے آ رہے ہیں، تو بتاؤ اگر کسی اجمی پہ اترتا، فَقَرَاهُ عَلَيْهِمْ مَا كَانَ بِهِ مُؤْمِنِينَ، اور وہ اس سے ان کو پڑھ کر سناتا، تب بھی وہ اس پر ایمان لانے والے نہیں تھے، نہ ماننے کے سو بہانے. قرآن کسی ایسے شخص پہ اور پہ نازل ہوتا جس کی مادری زبان عربی نہ ہوتی، پھر اگر ایسا شخص انہیں عربی قرآن پڑھ کر سناتا، تو یہ تو ایک معجزہ تھا نا اس بات کا کہ یہ قرآن اللہ کی طرف سے، لیکن لوگ اس کو نہیں مانتے. یہاں تک بات تو آگے بھی ہے، لیکن آپ ان ساری آیتوں کے نمبر لکھ لیں، قرآن کا مکمل تعارف اور اس کا نام. کوئی آپ سے پوچھ سکتا ہے قرآن پاک کا پورا نام کیا ہے، تو وہ یہی ہے. کیا ہے؟ اب آپ اس اوپر پلٹیے، وَإِنَّهُ لَتَنزِيلُ رَبِّ الْعَالَمِينَ. قرآن کی جو فقہی ڈیفینیشن ہے وہ یہی ہے، تنزیل من رب العالمین، سب سے پہلا سورس اللہ کی ذات، بواسطہ جبریل، نزل به روح الامین، بیچ کا سیکنڈ کیریئر کیا ہے؟ جبرائیل امین، یعنی اللہ پھر جبرائیل، اور کہاں؟ علی قلبک، آپ کے دل مبارک پر. تو تیسرا پھر اس کا ریسپٹر ہے قلب محمد صلی اللہ علیہ وسلم. سورہ بقرہ کی آیت 93 آپ کو یاد ہوگی، جہاں جبرائیل کی دشمنی کا ذکر تھا، تو کہا قل من کان عدو لجبریل فإنہ، جو جبرائیل کا دشمن ہے تو وہ سن لے کہ جبرائیل تو اس قرآن کو آپ کے دل مبارک پر نازل کرتا ہے. تو کیا پتہ چلا کہ قرآن سب سے پہلے اللہ تعالیٰ کی کلام تھا، جبرائیل بیچ میں ایک کیریئر تھے، امین تھے، روح الامین تھے، انہوں نے اس میں کوئی کمی بیشی نہیں کی، کچھ نکالا نہیں، کچھ ڈالا نہیں، اور اترا کہاں؟ اللہ کے نبی کے دل پر. سوال پیدا ہوتا ہے کہ اللہ کے نبی کے دل پر کیوں اتارا؟ دیکھیے نبی صلی اللہ علیہ وسلم کی ذات اصل میں وحی کو جذب کرنے کی جو کیفیت تھی نا، وہ آپ کا دل تھا. آپ کہہ لیجئے کہ قلب محمد ریسیور آف دا ریولیشن تھا. کوئی بھی چیز آپ لیتے ہیں تو رکھتے ہیں نا، کوئی کنٹینر ہوتا ہے، یعنی قلب محمد کنٹینر تھا وحی کو کنٹین کرنے کا. بنیادی طور پر انسانی علم کی دو قسمیں ہوتی ہیں، ایک علم وہ ہوتا ہے جو انسان کو حواس خمسہ سے ملتا ہے، فائیو سینسز، سننا، دیکھنا، چکھنا. ہاں یہ کون سا علم ہوتا ہے؟ ایکوائرڈ نالج، اکتسابی. یہ دنیا کے علم سارے ایسے ہی ہیں، اس کے لیے انسان کوشش بھی کرتا ہے، محنت کرتا ہے. اس کو حاصل کرنے کا طریقہ کیا ہوتا ہے؟ کہ اپنی فائیو سینسز سے معلومات حاصل کرے، اور ان کو پروسیس کرنے کے لیے برین یا عقل میں، دماغ میں لائے، اور ختم، بات پوری ہو گئی. یہ علم وقت کے ساتھ ساتھ بڑھتا رہتا ہے، چینج بھی ہو جاتا ہے. جیسے آج کل نئی نئی سائنسز ایجاد ہو رہی ہیں، نئے نئے علوم سامنے آ رہے ہیں، پہلے وہ نام سنے بھی نہیں تھے، آج ان ناموں میں پی ایچ ڈیز ہو رہی ہیں، ٹھیک ہے. لیکن اب اس کے مقابل دوسرا علم ہے، اور یہ جو پہلا علم ہے نا ایکوائرڈ نالج، اس پہ ساری بات جا کے سورہ نمل میں ہوگی، انشاءاللہ اس کے انٹرو میں آپ کو لکھاؤں گی. دوسرا وہ علم ہوتا ہے جو اللہ کی طرف سے براہ راست انسان کے دل اور اس کی روح پر ہوتا ہے، اس کو ریویلڈ نالج کہتے ہیں، وحی کا علم کہتے ہیں. اس اب دنیا کا علم سکھانے والے تو بہت سارے ٹیچرز ہیں، ज्यादा से ज्यादा आप किसी यूनिवर्सिटी में किसी टीचर को देखेंगे तो उसका बायोडाटा पढ़ लेंगे, उसकी सीवी पढ़ लेंगे, कहाँ से पढ़ा, कितना पढ़ा, कितना एक्सपीरियंस है। इंसानों का इल्म इंसानों के जरिए पहुंचता है, ये अल्लाह का इल्म है, तो इसको भेजने और पहुंचने के बीच में इंसान नहीं होते, फरिश्ता होता है, और ओनली वन फरिश्ता जिब्राइल अमीन। हर नबी पर वही जिब्राइल के जरिए से आई, इसको बहुत सिक्योर किया जाता है, क्योंकि शयातीन इस रिवील्ड नॉलेज के दुश्मन होते हैं, वो चाहते हैं किसी तरह से इन फाइलों को करप्ट कर दिया जाए जिनके जरिए से लोगों को हिदायत का पैगाम मिल रहा है। तो लिहाजा अल्लाह ताला ने इस तरह से सिक्योर तरीके से इल्म को भेजा, अल्लाह सुबहान तआला का कलाम रूहुल अमीन बामानत जिस तक किसी की पहुंच भी नहीं, और लाकर उन्होंने जल्दी से वही का दरवाजा मोहम्मद रसूलुल्लाह सल्लम के कल्ब पे खोला, उसमें अंदर इल्म गया और फटाफट उस दरवाजे को बंद कर दिया। और अल्लाह के नबी के बाद अब वही का दरवाजा हमेशा के लिए बंद हो गया। मेरे जहन में आ रहा है जैसे बहुत कीमती डॉक्यूमेंट्स जब गवर्नमेंट ने एक जगह से दूसरी जगह मूव करने होते हैं ना, तो उसके लिए जो सिक्योरिटी होती है, शायद आपको हमें तो पता भी नहीं चलता होगा, एक दफा किसी छावनी से हम गुजरे या कहीं कोई फौज के लोग थे तो उनके जरिए बहुत सारी ऐसी बातें पता चली थी कि जब वेपन्स को एक जगह से दूसरी जगह मूव करना होता है या गवर्नमेंट के कोई एसेट्स ऐसे होते हैं ना, तो उसके लिए कितनी जबरदस्त सिक्योरिटीज होती हैं, और रातों को जाते हैं और आगे पीछे के कदम पे फौज होती है, और उसको लेके सीधा जाते जाते समझे साथ साथ उनको कस्टडी में रखा जाता है, और जहां जाना है वहां जाके उसको सील बंद लेके जाते हैं, खोलते नहीं। इम्तिहान के पेपर देख ले, सामने सील खोलते हैं लोग, वो तो इंसानी मामले है ना। ये कुरान हकीकत में ऐसा इल्म है कि जिसको अल्लाह ने फुली फुली सिक्योर किया हुआ, दिल ही वो बर्तन है जिस वही को कंटेन करता है। जो लोग इसको अकल पे रखेंगे वो फेल हो जाएंगे। आप में से किसी का सवाल था मेरे पास कि अच्छा जी ये रजम की सजा कुरान में के हदीस में, अच्छा शादीशुदा की उसमें, ये अकल के ऊपर इसको परखेंगे? जिसने कुरान का कोई हुक्म सुना और अकल में उसको डालने की कोशिश की वो इस आयत को समझ ले, सिर्फ और सिर्फ और सिर्फ दिल ही इस कुरान की हिफाजत करता है। जिसका दिल इसको पालेगा वो नहीं पूछेगा पर्दा क्या, तो निकाब क्या, तो हिजाब क्या, तो दाढ़ी क्या, तो वो क्या। और जब तक नज़ूले किताब कल पर ना हो अमल नहीं आता, अमल में ढलता ही नहीं है इल्म जब तक दिल में ना आए। जो चीज दिल को लग जाती है ना उसे हासिल करने के लिए फिर इंसान कोशिश करता है। और असर मोहम्मद में हम पढ़ेंगे अफला या तदब्बरून अल-कुरान, क्या उन्होंने कुरान पे गौर नहीं किया। और हम कुरान में भी देखेंगे जहां ये एक्वायर्ड नॉलेज की बातें हैं वहां जहन की बात है, अकल की। जहां कुरान की बात आएगी कुरान इसके अंदर, आप देखेंगे फुआद का लफ्ज आएगा, अफिदा फुआद, दिल, दिली जज्बों के साथ ये कुरान समझ आता है, वरना नहीं आ सकता। अल्लाह ताला कहते हैं ये किताब ऐसे ही। फिर लोगों ने आप देखिए कि इस इल्म को पाने के कई मुख्तलिफ तरीके पाए, बस आप देखिए कि कशफ, इल्हाम, इल्का करना, सच्चे ख्वाब, अल्लाह जिसको देना चाहे दे दो। आप और मैं वजीफे करके ऐसे कामों में शरीयत की हदूद से आगे नहीं बन सकते। सारी बात का खुलासा यह है कि कुरान अल्लाह के नबी के दिल पे आया, तो मुझे भी आपको भी इसको अपने दिल पे लेना है। दिल पे होगा ना तो ना गर्मी ना सर्दी ना छुट्टी ना कुछ, कोई मुश्किल नहीं। जो हो सके यकीन पैदा तो कट जा रही है जंजीरें। जिस दिन हमारे दिल को यकीन आ जाएगा कि ये है मालिक कायनात का कलाम जिसकी मुझे जरूरत है, फिर नहीं कोई रोकेगा आपको। जैसे आप बाथरूम में जाने वाले हों, कोई आपको रोक सके? सबको पता है इनकी नींद, पीछे हो जाए रास्ते से हट जाओ। आप अपने बच्चों को स्कूल जाने से कभी रोकती हैं? अपने शौहरों को कभी जॉब से छुड़ाकर शॉपिंग पे जाती हैं? तो लोग भी आपको नहीं डिस्टर्ब करेंगे। जिस दिन आपका दिल मुसलमान हो गया, यही बात इधर कह के अला कल्बी का, जब तक दिल के कुफल नहीं खुलेंगे अमल नहीं बदलेगा। सूरत हज आयत 46 में हम पढ़ चुके, बस बेशक आंखें अंधी नहीं होती, वलाकिन तामल कुलूब, बल्कि दिल अंधे होते हैं जो के सीनों में। आज हम मुसलमानों के दिल ही अंधे। सूरत अल-अराफ की आयत नंबर 1 याद कर लें, اللہ تعالیٰ کہتے ہیں کتاب سوری ایک نہیں آیت اس کا نمبر چیک کیا جا سکتا ہے کہ کتاب و ننزل علی قلبی کا, آپ کے سینے پر یہ کتاب نازل کی گئی تاکہ آپ لوگوں کو ڈرائیں. پھر اگلی خوبی دیکھیے, اب اس سے ایک آیت میں سے آپ کو کتنے قرآن کے بارے میں انفارمیشن ہے. یہ پورا علوم القرآن ہے. الحمدللہ جب ہم علوم القرآن کا موضوع پڑھاتے ہیں کہ قرآن ہے کیا, یہ کیا آیتیں یوز کرتے ہیں, کیونکہ یہ مکمل تعارف ہے. اگلا دیکھیے, بلسانی عربی مبین, اصل قرآن عربی زبان میں ہے. ترجمانی, یہ جو آپ اور میں کہتے ہیں نا ترجمات القرآن, یہ ترجمات القرآن نہیں ہے, یہ ترجمانی القرآن ہے. ترجمانی اور ترجمے میں کیا فرق ہے؟ ترجمہ ہوتا ہے ٹرانسلیٹ. مثلا آپ دیکھیے, آپ کو انگلش نہیں آتی, آپ کسی ڈاکٹر کے پاس جاتے ہیں چیک اپ کے لیے, تو بیچ میں آپ کو ملتا ہے وہاں ٹرانسلیٹر. ٹرانسلیٹر کیا کرتا ہے؟ جو آپ بتاتی ہیں نا وہ اپنے لفظوں میں اس کو انگلش میں ڈاکٹر کو بتاتا ہے. یہ ہوتی ہے ترجمانی. جو بات آپ نہیں بتا سکی وہ اس نے ڈاکٹر کو بتا دی, اٹس پاسبل. لیکن اگر آپ کے بولے ہوئے اردو کے ایک ایک لفظ کا ورڈ ٹو ورڈ ٹرانسلیشن کر کے وہ ڈاکٹر کو بتانے لگے, اٹس ناٹ پاسبل. قرآن کا ترجمہ ممکن ہی نہیں. اصل قرآن عربی, اسی لیے آپ کو بتایا کہ نماز عربی میں ہے. اگر آپ پوری نماز اردو میں پڑھ کے ایکشنز کر لیں وہ کچھ اور تو ہو جائے گا, لیکن وہ نماز نہیں ہوتی. پھر اس میں احکامات بدل جاتے ہیں. کیسے؟ کہ عربی کا قرآن ہے, پلین عربی ہے, پیریڈز میں آپ نہیں پکڑ سکتی جب تک کہ بیچ میں اس کے اور آپ کے بیریئر نہ ہو. وہ قرآن جس میں ترجمہ ہے یا حاشیہ ہے یا تفسیر ہے اس کو پکڑ لیجئے, ایسا اختیار کے ساتھ کہ عربی پہ ہاتھ نہ پڑے. پھر آپ دیکھیے جنابت کے مسائل, جنابت کی کیفیت, جبکہ غسل واجب ہے اس میں انسان قرآن نہیں پڑھ سکتا, تو قرآن کی جگہ پہ سن لے قرآن یا پھر اس کی ساری لکھے. تو اصل قرآن عربی کا قرآن ہے. ہم اپنے اوپر لے کر سوچیں, اتنے سال ہماری زندگی گزر گئی, ابھی تک ہم نے اس کی وہ شیرینی اور اس کے الفاظ کی مٹھاس نہیں پائی. اب تو یہ سال ڈیڑھ سال, اب سب کچھ ساتھ کرنے کو مل رہا ہے نا, ایک پکڑے تو دوسرا چھوڑتے ہیں, دوسرا پکڑے تو تیسرا. پچھلی زندگی کدھر ہے؟ 25 سال کدھر گئے میری زندگی کے؟ 30 سال, 35 سال میں نے کیا کیا؟ ابھی تک کیا میں نے اس عربی مبین کو نہیں سمجھا؟ اور رفظ مبین کتنا خوبصورت ہے, اپنے موقف کو واضح کرنے لی. میں آپ کو اس کی گواہی دے سکتی ہوں کہ بعض دفعہ پڑھاتے وقت جب قرآن کی ایک آیت سامنے ہوتی ہے اور اس کی تفسیر میں صرف ایک دوسری آیت پڑھ دینا, تو بات اس سے زیادہ اچھی سمجھائی جا سکتی ہے جو میں شاید 15 منٹ اس پہ بولوں. اور اکثر میں سوچتی ہوں اور میری یہ خواہش بھی آتی ہے کہ کبھی میرے سامنے وہ لوگ بیٹھے ہیں جو پورا قرآن پڑھ چکے ہیں اور ان کو بس ایک آیت کے بدلے میں آیتوں کے ساتھ آیتیں ہی جوڑ جوڑ کر سکھاؤں, کیونکہ زبان اور ہماری زبان میں تو وہ اثر ہی نہیں ہے. ہم تو اور لمبی بات کر دیتے ہیں. کبھی آپ سنیں, حرم میں جائیں تو خطبہ سنیں کسی بھی عرب مسجد میں, یہاں تو نہیں اتنا موقع ملتا آپ کو عربوں میں, جیسے سعودی عرب یا دبئی آپ جائیں تو آپ جمعہ پڑھنے جائیں. بلیو می کہ عام بندہ ہم میں سے یہ سوچتا ہے کہ یہ قرآن پڑھ رہے ہیں, لیکن وہ کرتے کیا؟ ایک آیت پڑھتے ہیں نا تو اس کو ایکسپلین کرنے کے لیے قرآن کی آیت, پھر اس کے ساتھ دوسری آیت. یعنی آپ کہتے ہیں نا میں عربی نہیں آتی, اگر آپ کو یہ قرآن کی تفسیر آتی ہے نا, ترجمہ آ گیا, آپ انشاءاللہ جب عمرہ یا حج پہ جائیں گے نا آپ سنیں گے, آپ کو 98% خطبہ سمجھ آئے گا. قرآن پڑھتے ہیں وہ, مجھے ضرورت پڑ رہی ہے نا کہ تنزیل سے کیا مراد ہے, قلب سے کیا مراد ہے, فواد کیا ہے, میں اردو میں بتاؤں گی. تو جس کو عربی سمجھ آ گئی ہے قرآن کی ایک آیت پڑھیں گے, اس کے بدلے میں دو آیتیں اور پڑھیں گے, پھر تیسری پڑھیں گے, پھر بالکل وہ بیچ میں ہلکے ہلکے جوائنٹس ہوتے ہیں. بہت کم عربی بولتے ہیں عرب لوگ, کیونکہ قرآن خود بول دیتا ہے, کیونکہ یہ عربی یہ مبین ہے. اللہ اکبر, اس کا حق ہم نہیں ادا کر سکتے. پھر اس کے تعارف کی اگلی نشست, وَإِنَّهُ لَفِي ظُهُورِ الْأَوَّلِينَ, یہ بھی آپ بولیں گے قرآن کے تعارف میں, قرآن رب العالمین کا نازل کرتا ہے جبرائیل کے واسطے سے محمد صلی اللہ علیہ وسلم کے قلب پر, یہ عربی میں ہے اور اس کا ذکر پچھلی کتابوں میں بھی موجود تھا اور اس کو بنی اسرائیل کے علماء بھی جانتے ہیں. یہاں پہ قرآن کا تعارف پورا ہوتا ہے. ایک سٹریچ میں بول دوں, قرآن کیا ہے؟ رب کا تنزیل شدہ, بی واسطہ جبریل, علی قلب محمد, بی لسانی عربی ہی, اور جس کو جانتے ہیں علماء بنی اسرائیل. جب ایک کتاب کا تعارف یہ ہے تو بتائیے کہ اس کے بعد پھر ادھر ادھر ہونے کی اجازت کیا ہے. لفظ انہو میں بعض نے کہا کہ قرآن اور اس کی تعلیمات کا ذکر ہے, بعض کہتے ہیں کہ انہو سے مراد محمد صلی اللہ علیہ وسلم بھی ہیں, دونوں ہی باتیں ٹھیک ہے کہ محمد صلی اللہ علیہ وسلم کا ذکر بھی پرانی کتابوں میں موجود تھا, جیسے سورہ صف 6 میں آتا ہے وہ اسقال عیسی ابن مریم, یہ سب وہ وقت جب عیسیٰ ابن مریم کہیں گے کہ اللہ تعالیٰ یعنی تم میں سے کون ہے جو اس راستے میں, اور حضرت نبی صلی اللہ علیہ وسلم کا تذکرہ ہے. اسی طرح سورہ بقرہ 89 میں بھی یہی بات ہے, ولما جاؤں کتاب من عند اللہ مصدق لما معہم وکان من قبل یستفتحون علی الذین کفروا, کہ جب آ گئی ان کے پاس وہ کتاب اللہ کی طرف سے تصدیق کرتی ہوئی اس چیز کی جو ان کے پاس ہے, تو تھے وہ اس سے پہلے فتح کی دعائیں کرتے ان لوگوں کے خلاف جنہوں نے کفر کیا, لیکن فلما جاءہم ما عرفوا کفروا بہ, مگر جب وہ کتاب آئی جس کو پہچان بھی گئے تو پھر اسی کا انکار کر دیا. یہ لوگوں کا ظلم ہوتا ہے, جن چیزوں کی پہلے تمنائیں کرتے ہیں پھر وہ چیز نظر بھی آ جائے تو اس کو لینے کی قیمت اور قربانی ادا نہ کرنے کی وجہ سے اس کو پورا لے نہیں پاتے. تو بات کا خلاصہ کیا, قرآن ہو یا صاحب قرآن ہو, اس کا تذکرہ پہلی کتابوں میں موجود تھا, اور مکی صورتوں میں اس تذکرے سے مکہ والوں کو نبی صلی اللہ علیہ وسلم جیسی نعمت کی قدر کا احساس دلانا تھا. یعرفون حکما یعرفون ابناہم, پیچھے پڑ چکے ہیں دوسرے پارے کے دوسرے رکوع میں, نجاشی آپ کو پہچان گیا کدھر بیٹھا ہوا تھا, اسی لیے کہ یعلم علماء بنی اسرائیل. عدی بن حاتم آپ کو تھا بکتے پکاتے کہاں سے آئے تھے مدینہ اللہ کے نبی کو پہچاننے کے لیے, اور انہوں نے اللہ کے نبی کو پہچاننا آپ کو پتا کیسے تھا, کسی سنا ہوا اپنے واقعہ ان کا مسلمان ہونے کا؟ یہ کرسچینٹی میں اللہ کے نبی کی ساری علامتیں پڑھ چکے تھے, پتا تھی ان کو چونکہ کرسچین تھے کہ وہ تحفہ قبول کریں گے, صدقہ نہیں کھائیں گے, اور اخلاق بڑا اچھا ہوگا, اور آپ کی ادھر پشت پہ ایک نشان ہوگا جس کو مہر نبوت کہتے ہیں. طویل واقعہ آپ ان کا جا کے پڑھنا چاہیں یا سننا چاہیں تو سن لیں, صحابہ حیات صحابہ کے درخشن پہلو میں ان کا قصہ سنایا ہوگا ہم نے. تو وہاں گئے انہوں نے جا کے اللہ کے نبی کے سامنے کچھ تحفہ پیش کیا, کہا اللہ کے نبی یہ صدقے کی کچھ چیزیں آپ قبول کریں, تو اللہ کے نبی نے کہا کہ ہم صدقہ نہیں لیتے. ایک دم ان کے اندر رگ پٹی ہو کے پہلی نشانی تو ٹھیک ہے, پھر اندر سے ایک اور چیز نکالی, کہا اللہ کے نبی یہ میں آپ کے لیے تحفہ تن لے کر آیا ہوں. کہا اچھا تحفے میں لایا تو دے دو, دوسری نشانی پوری ہوگی. آپ سب کچھ کر چکے تھے, اب صرف یہ اللہ کے نبی کی پشت سے وہ نشان دیکھنا چاہتے تھے, اب کیا کہیں, قمیض اتارے. ذرا سوچیں آپ کیسے کہہ سکتے ہیں کہ ہمیں تو بھی پتہ ہی نہیں یہ کتاب اتنی اہم ہے, جن کو تڑپ ہے وہ کہاں سے آتے ہیں, اور اتنی اور اخیر واقعی سبب ایسا بن گیا کہ اللہ کے نبی نے قمیض اتاری, پیچھے وہ کالے رنگ کی مہر نبوت, اشہد اللہ الہ الا اللہ اشہد ان محمد صلی اللہ علیہ وسلم. ہم اتنے بے فیض, ہم اتنے بے حس, ہم اتنے مجبور, ہم اتنے نازک مزاج, ہم اتنے لاڈ دیکھنے اور دکھانے والے, اس کتاب کی کوئی قدر ہی نہیں. ہم کہتے ہیں ٹیک بھی نہ ہمیں منع کرے کوئی لگانے سے, ہمارے گھر میں ہی آ جائے, ہمارے پاس ہی آ جائے, اور پھر بھی ہمارا موڈ ہوگا تو پھر کریں گے یہ کام. آج کیا یہ کتاب ہمارے گھروں میں نہیں آئے گی؟ سچ بتائیں کیا ہمارے ڈور, جس کو آپ کہنا چاہیے کہ میری ڈور نوز کے ساتھ یہ لٹک رہی ہے, پھر بھی کتنوں کو ضرورت ہے؟ کہاں وہ سفر تھے, کہاں وہ چیزیں تھیں؟ تو اصل بات یہ ہے کہ یہ وہ کتاب ہے, اللہ تعالیٰ کہتے ہیں کہ اف ابھی حاضر کتاب ہی, کیا تم اس کتاب کے ساتھ سستی برتتے ہو, تمہیں کیا ہو گیا, تم اس کے بارے میں سوچو. اور اللہ نے مکہ والوں پہ یہ جتنی حجتیں تمام کی ہیں نا صورت میں, یہ سب کا اکٹھا ایک قسم کا غبار آ رہا ہے کہ تم اتنے خوش قسمت تھے, لیکن آپ دیکھو کہ اللہ کے نبی نے تمہارے پاس آ کر تمہارے لیے اس علم کے راستے کو آسان کر دیا. یہاں جو علماء بنی اسرائیل سے پوچھنے کا ذکر ہے, تو مکہ والے اپنے مذہبی معاملات میں علماء بنی اسرائیل سے رجوع کرتے تھے, جبکہ اللہ کے نبی نہیں آئے تھے, ان کے حوالے دیتے تھے, کیونکہ اپنا دین تو تھا ہی نہیں. اللہ کہتے ہیں کل تک ان سے پوچھتے تھے, آج یہاں موجود آ گیا, ہو گیا, لیکن تم مانتے نہیں ہو. ولا نزل نہ ولا باد دلا جمی, اگر ہم نے اس کو کسی اجمی پہ اتارا ہوتا, غیر عرب اور غیر فصیح کو کہتے ہیں, خواہ عرب ہو یا غیر عرب, دونوں باتیں. اگر پہلا مانی لینا اجمی کا اجم سے, تو مراد ہے گونگا, تو مراد ہے کہ یہ نبی عرب کی بجائے غیر عرب ہوتا. اپنی سینس میں ہم اس کو یوں سمجھ لیتے ہیں کہ تمہیں اپنی زبان میں پڑھنے کا موقع ہی نہ ملتا, تو پھر کسی انگلش, کسی پرشین, کسی فارسی کو سیکھ سنتے تو تمہیں سمجھ آتی, آتا مزہ. ایون انگلش میں ہم لیکچر سن بھی لیں, لیکن جو اردو سن کے مزہ آتا ہے وہ آتا. یہ اللہ سکھا رہا ہے, کتنے خوش قسمت ہو کہ تمہیں اپنی زبان میں علم مل رہا. ایک معنی یہ, اور دوسرا معنی کہ استاد بھی عرب ملا, اور ہے بھی وہ کون سا عاجم. عاجم کہتے ہیں غیر فصیح کو, جو اپنی بات کھول نہ سکے. یعنی بعض دفعہ زبان ٹھیک ہوتی ہے سب کی, بات کرنے والے کو بات سمجھانی نہیں آتی. یا آپ اس کو یوں کہہ لیں کہ اردو میں ہی کوئی پڑھائے, لیکن ہر اردو میں پڑھانے والا اپنی بات کو اس طرح نہیں پیش کر پاتا. یہ مراد ہے کہ ایک تو یہ نبی عرب ہے, اور عرب ہونے کے بعد اس کو بات بھی اتنے سلیقے سے کرنے آتی ہے کہ تمہیں فوراً سمجھ آتی ہے, اور تم اتنے بڑے بنے ہوئے ہو کہ تم اس بات کی قدر ہی نہیں کرتے. حدیث میں آتا ہے کہ اللہ کے نبی نے فرمایا ان افصح العرب, میں عرب میں سب سے فصیح ہوں. حالانکہ دیکھیں کسی مسجد مدرسے کا رخ نہیں کیا, کوئی اسکول میں نہیں گئے, کوئی لینگویج کورس نہیں کیا, کچھ نہیں کیا. اللہ کو سورۃ الاعراف 157 میں بھی ذکر ہے, الذین یتبعون الرسول الامی, ان پڑھ امی شخص کی پیروی کرنے والے لوگ جانتے تھے کہ یہ سچا رسول ہے. سورۃ فصیلت آیت 44 میں بھی یہی بات ہے. تو بات یہ ہے کہ مانتے تو تھے لیکن دل ماننے کو تیار نہیں تھا, اسی لیے اللہ سبحانہ تعالی یہی بات کہتے ہیں فقراہ علیہم ما کانوا بہ مومنین, بس وہ ان پر پڑھتا تو یہ پھر بھی اس کی بات نہ مانتے. وجہ کیا؟ اب وجہ ہے آیت 200 میں. یہ ساری حجتیں تو اللہ نے پوری کر دی تھی, پھر کیا ہو گیا ان مکہ والوں کو؟ کا کذالک سلکناہ فی قلوب المجرمین, اسی طرح ہم نے داخل کر دیے اس انکار کو مجرموں کے دل میں. ایک معنی تو اس کا یہ بنتا ہے سلک نہ ہو, کلف سلکا, یہ جو سلک ہے نا یہ وہی ہے جو آپ اور میں سلک کے طور پہ کہتے ہیں, تار, فائبر, ریشم. اب آپ اس کو ذہن میں لائیے, اس آیت کو سمجھنا نا, تو آپ ایک تار سی لے کے آپ کھانا کھا رہے ہیں اور منہ میں بال ہی کیوں نہ چلا جائے, ایک دم گلے میں پھنس جاتا ہے نا. ایک معنی تو اس کا یہ بنا کہ سلک نہ ہو, ہو کی ضمیر قرآن کی طرف ہے, تو بڑا ہی ڈرا دینے والا معنی ہے کہ یہ قرآن ان کے گلے کی پھانس بن گیا, نہ اگل سکتے ہیں نہ نکل سکتے ہیں, کیونکہ یہ قرآن تنقید کرتا ہے. سچی بات ہے کرتا ہے قرآن, اس میں کوئی شرم کی بات نہیں. ہاں یہ قرآن نذیر ہے, یہ وارنر ہے, یہ ڈراتا ہے, یہ کہتا ہے شراب حرام ہے, یہ کہتا ہے چوری حرام ہے, یہ کہتا ہے کہ سود حرام ہے, اب کیا کرے, یہ گلے کی پھانس بن گیا. ایک معنی ہے. اور سلک نہ ہو کی, ہو کی ضمیر کو بازنے کا تکذیب اور تکفیر, یہ جو کفار نے اس قرآن کا انکار کیا نا, یہ اب ان کے گلے کی پھانس بن گیا. کیسے؟ چونکہ پہلے انکار کر چکے ہیں تو اب کیسے مانیں. یہ بھی شیطان کا ایک پھندا ہوتا ہے. دیکھیے آپ, مثال دیتی ہوں آپ کو چھوٹی سی. آپ کو پتا ہے کہ مارکیٹ میں ایک بہت ہی اچھی چیز آئی ہوئی ہے اور آپ لیں گے تو آپ کو فائدہ ہوگا. اب کسی وجہ سے انکار کر دیتا ہے کہ میں نے اس کمپنی کا مال لینا ہی نہیں ہے, یا میں نہیں لوں گی اسٹور سے. آہستہ آہستہ ایک سے سنتے ہیں دوسرے سے, بڑی اچھی مشین ہے, بہت اچھی ہے, دس ونڈر, کیا کرتے ہیں آپ جا کے لے آتے ہیں؟ یا آپ یہ کہتے ہیں کہ چونکہ میں نے کہہ دیا تھا میں نے نیشنل کمپنی کی کوئی مشین نہیں لینی, اب میں نہیں لوں گی, اپنا فائدہ لیتے ہیں. یہ ہے دنیاوی معاملہ. لیکن جب انسان قرآن اور دین کی کسی بات پہ آتا ہے نا, تو جب ساری اندر کی گرہ کھل جاتی ہیں تو شیطان کیا ڈالتا ہے؟ نہیں میں نہیں پھر لے سکتی اس کو. پھر شیطان کیا ڈالتا ہے؟ نہیں, جب میں نے کہہ دیا تھا میں نے نہیں لینا تو میں نہیں لوں گی. اور یہ بھی ایک قسم کی سٹبرننس ہے. آپ لیں کہ نہ لیں نیشنل کمپنی کو کیا فرق پڑتا ہے؟ چلے ایک استری آپ نے لے لی, شاید ان کی کوئی 1% سیل بڑھ گئی, نہ لیتے تو 1% کم ہوتی. نقصان کس کا تھا اگر آپ اس پروڈکٹ سے محروم رہتی؟ آپ کا نقصان تھا. تو گویا کہ اس کو آپ کہہ لیجئے کہ جب ایک دفعہ نہ کہہ دیے تو ہاں کیا. قرآن کے انعاد کی وجہ سے اب وہ اس کتاب کی طرف آتے نہیں ہیں, شک ہے, بے چین ہے, بہت سارے اس کے مختلف معنی بنتے ہیں. سب کا خلاصہ یہ ہے کہ پہلے انکار کے بعد اب میں نہ مانوں والا رویہ, اور مجرمین سے مراد مشرکین مکہ خاص طور پہ, اور آج ہر وہ بندہ جو اس کتاب سے تکذیب کی حد تک دور ہو. اللہ اکبر. اسی لیے آگے فرمایا لا یؤمنون بہ, یہ نہیں مانیں گے. کب تک؟ حتی یرب العذاب الالیم, جب تک کہ یہ دردناک عذاب نہ دیکھ لیں. یہ دردناک عذاب کیا ہے؟ یہ دو قسم کا عذاب ہے. نمبر ایک, اس تکذیب قرآن کی وجہ سے دنیا میں کوئی دکھ آئے, بیماری آئے, پریشانی آئے, تکلیف آئے, صدمہ پڑے, کوئی ان کی فصل خراب ہو جائے, کوئی ان کی فیکٹری میں آگ لگ جائے, کوئی بھی ایسا عذاب آ جائے, اس کو دیکھ کر پھر ان کے اندر کی آنکھیں کھلیں گی کہ ہم نے یہ نافرمانی کی ہوئی ہے. ایک مراد. اور دوسرا یرب العذاب الالیم سے مراد موت اور موت کے بعد کی تکلیف ہے. کیا اب ان کو بس موت کا فرشتہ دیکھ کر احساس ہوگا کہ ہم نے ٹھیک نہیں کیا؟ इस तरह से आप देखिए, किसी को नाहक बुरा कहते हैं उसके फौरन बाद क्या होता है, दिल पे बोझ पड़ता है, बहुत पड़ता है। आप खुद देखती होंगी बात, जब आप अपने बच्चों को किसी और ग्रज में गुस्से हो देती हैं या उस बच्चे को गुस्से हो गई जो बेचारा कुछ करता ही नहीं, और हमारा वो कल्चर है कि जो हमारे करीब होता है उसी बच्चे को थप्पड़ मार देते हैं, बाद में पता चलता है कसूर किसी दूसरे बच्चे का था। जो ही आपको पता चलता है कि मैंने इस मासूम को गुस्से से पकड़ा भी है, अगर इसके निशान पड़ गया तो वजह ये नहीं था कोई और है, उसके बाद क्या गिल्ट होता है, तकलीफ होती है ना। बिल्कुल आप उस बच्चे की जगह कुरान को रख लें। जब लोग इस किताब के साथ वो रवैया करते हैं जो नहीं करना चाहिए तो इसका दिल पर गिल्ट पड़ता है, इसी को फिर बाद में हम डिप्रेशन कहते हैं, बोझ, फिर चिड़चिड़ापन, फिर तकलीफ का मामला। ये ना हो वो ना हो, आप चाहें तो सूरह यूनुस की आयत 96 और 97, हिजर 8 और सूरत मोमिन की आयत 85 पढ़ लें, आपको यही बात उसमें मिलेगी कि जब लोग इस किताब से दूर जाते हैं तो ये किताब उनके लिए बोझ बन जाता है। यही हालात है, बिल्कुल ऐसे जैसे किसी को अपने कल्चर का लजीज खाना को पेश करे और ऐसे ही दिल के किसी बुगज की वजह से जुटला दे मुझे नहीं चाहिए, और बाद में उसको उबली हुई नूडल खानी पड़े, फिर रोएगा ना। तो इस किताब को जुटला कर हमारा ही नुकसान होगा। एक बार जिसने इस कुरान का टेस्ट चख लिया उसको चैन अब सिर्फ इसी में आएगा। करते क्यों इनकार लोग, तकबर, बड़ाई, हुब दुनिया। अल्लाह ताला कहते हैं फयात यहुम बख्तन, वो अचानक इन पर आ जाएगी, क्या या मौत या अजाब या पकड़, वहुम ला यशुरून, और इनको तो गुमान भी नहीं होगा, और वाकई उनको नहीं पता चलेगा ये हमारी किस करनी की भुगती है हमने। देखिए ये जो ला यशुरून है बस इसको समझ लें, मिसाल देती हूँ, कहना नहीं चाहिए ऐसे लेकिन अक्सर लोगों के मुंह से मैंने सुना है, अगर आजकल किसी को स्नीजिंग हो रही होगी तो क्या कहेंगे, वो पोलन की, क्या पोलन क्या कहते हैं उसको, एयर फीवर यहाँ कहते हैं लोग, नॉर्वे में इसको पोलन एलर्जी कहते हैं। जरा बाहर धूप बारिश आएगी फिर कहेंगे नहीं मौसम बदल रहा है तो छींकें आ रही हैं। अमूमन हमारा मिजाज है ना, कोई भी बीमारी तकलीफ आती ना हम फौरन उसको ले लेते हैं, या मौसम पे, या खाया था खट्टा खाया था, कोई आपको आके के बेटा पेट में दर्द है, आप सोचे ना आपका बच्चा मम्मी पेट में दर्द है, पहला सवाल आप क्या करती हैं, आज से क्या कहना है, क्या किया था कि ये तकलीफ आई है। ये है वहुम ला यशुरून, बात कितनों को समझ आई। हम क्या खाया, क्या किया, लिया दिया, बंदों चीजों में खोए रहते हैं, कुछ नहीं, मैंने भी तो वही खाया था मुझे क्यों नहीं हुआ, तुम सोचो तुमने किया क्या। ये बंदे के ऊपर अल्लाह की तरफ से बहुत बड़ा इंतकाम होता है कि उसको पता भी ना चले कि मेरे ऊपर ये मुसीबत आई क्यों है, कोई सोर्स नहीं दिख रहा, कोई रीजन नहीं दिख रही। पर यकूल हल नहन मंजरून, इस वक्त ये कहेंगे क्या हमें मोहलत मिल सकती है, ये उस वक्त दुहाइयां देंगे, किसी तरीके से हिसाब तो टल जाए, थोड़ी सी मोहलत मिल जाए। क्या आपने कभी बेड रिडन लोगों को नहीं देखा, आंखों से ऐसे आंसू गिरते हैं उनके, और कहते हैं कभी एक नमाज खड़े होके पूरे रकू और सजदे के साथ पढ़ सके। मुझे एक ऐसे शख्स की तस्वीर आंखों में, मेरी आंखों के सामने आ जाती है किसी ऐसे की, कि जो अपनी जिंदगी में ये कहते थे लाड में कि कोई बात नहीं, जरूरी तो नहीं सारे पर्चों में पूरे ही नंबर आए, ना भी कोई नमाज पढ़ेंगे तो कोई नहीं, बाकी भी तो अच्छे काम है, और अल्लाह ने एक ऐसी तकलीफ में उनको डाल दिया कि हड्डियों की तकलीफ थी, बैकबोन का प्रॉब्लम था। 6 फुट का इंसान शायद आखिर में 3-4 फुट का घिस के दुनिया से गया, उनकी हड्डियां खुलती थी। तो मुझे एक मंजर याद है जब कभी उनको देखा था तो आंखों से इतने मोटे मोटे उनके आंसू थे, और वो सूरत मुद्दसिर की वायद पढ़ते थे कि मेरा हमारा तो वो सूरत मुद्दसिर है गालिबन, यह क्याम है, चेक कर सकते हैं हम लोग, कि जिसमें यह है कि वहम युदाउन इलस सुजूदी वहम सालिमोन, युदाउन इलस सुजूदी वहम सालिमोन, सूरत क़यामत है, कि जब इनको बुलाया जाता था सजदों की तरफ जब ये सही सालम थे, लेकिन आज नहीं कर सकते, तो कहते थे अब दिल करता है कभी खड़े होके रुकूं झुकूं। अपने ऊपर तो लेके सोचे, जो मजा आता है खड़े होके रुकूं करके सजदा करके, जो जमीन पे सर रख के मजा आता है, यकीन करें वो जिसको कहते हैं ना ढेरी ढा दो। बाद दफा मजबूरियों में लोग कुर्सियों पर पड़ते हैं, लेकिन क्या उनको वो वक्त याद है जब वो सजदे करते थे जमीन पे। आज भी आप देखिए कि नॉन मुस्लिम बूढ़े इस बात पे हैरान है कि मुसलमान बूढ़े 70-80 साल की उम्र में भी इतने चाको चौबंद क्यों हैं। आप पता कि 90% नॉन मुस्लिम बूढ़े 60-70 के बाद झुक नहीं सकते, और उनके खुद डॉक्टर्स उसकी वजह बताएंगे झुकने की आदत नहीं है। हाँ, जो बहुत एक्स्ट्रा ऑर्डिनरी फिट फाट रखें और एक्सरसाइजेस कर लें उनकी और बात है, और ये जो हम नमाज पढ़ते हैं दिन में कई दफा, ये हमारी बॉडी में फ्लेक्सिबिलिटी ला देती है, तो ये तो मजा ही और है। तो अल्लाह ताला कहते हैं उस वक्त इनको पता ही नहीं चलेगा कि ये सब कुछ क्या, और फिर कहेंगे हाय थोड़ा सा वक्त दे सकते हैं हमें, हाय अल्लाह एक दफा तो ऐसा कर लो। एक सहाबी थे तो जब दुश्मनों ने उनको पकड़ा तो मारने का ऐलान कर दिया, तो उस दौर में रिवाज भी था और कर्टसी थी कि मरने से पहले अपनी आखिरी ख्वाहिश का, अच्छा आखिरी ख्वाहिश है कि मुझे दो नफिल पढ़ने दो। अब्दुल्ला बिन सकफी थे, मेरा ख्याल है सकफी मेरे जहन में नाम आ रहा है, कोई उनका नाम इसी तरह का था। तो उन्होंने कहा ये कौन सी बड़ी बात है, नमाज पढ़ लो। जो ही जायनमाज पर खड़े हुए तो आंखों से टप टप आंसू थे, फिर सजदे में गए, फिर नमाज पढ़ी, फिर सलाम फेरा तो कहा वल्लाह ही मेरा दिल कर रहा था कि मैं इतनी लंबी नमाज पढ़ूं, मुझे इतना मजा आ रहा है, लेकिन इस बात के डर से मैंने नमाज मुख्तसर पढ़ी कि तुम ये ना समझो कि मैं मौत के डर से नमाज लंबी कर रहा हूं। अफ़बी अज़ाब ही ना यस्ताज़िलून, क्या बस ये लोग हमारे अजाब के लिए जल्दी मचा रहे हैं, बार बार की नाफरमानियां, बार बार का इस किताब के साथ डिस्क्रिमिनेशन, इसको रिजेक्ट करना, क्या हमें मजबूर करें कि हम इन पर अजाब ले आए? हर रोज के ड्रामों से तंग आ गया, अजाब ला के दिखाओ। तफराई तमाना हम सिनीन, तो क्या आपने देखा अगर हम इन्हें चंद साल और भी फायदा उठाने दें, चलो भाई छोड़ दो फरिश्तों अजाब को ले जाओ कितने साल, फिर वो इन पर अजाब आ जाएगा जिसका इनसे वादा किया जाता है, कितने साल और जियेंगे, बीमारियों से बच जाएंगे, खा लेंगे दवाइयां, एक दिन तो आएगा। तो ये ना सोचें कि कब मरना है, ये सोचें कि मरने के बाद क्या होना है। सिनीन सनत उनकी जमा, और अफराई था, क्या आपस तूने देखा, मुराद है कि बताओ मुझको, खबरदार अखबिरनी के मानों में, या क्या देखा तुमने। अल्लाह अकबर, सुन मजा हुमा कान युवदून, और होगा क्या, मागनान हुमा कान युमत्ताउन, तो कुछ काम नहीं आएगा इनके वो सब कुछ जिससे वो फायदा पहुंचाए जाते थे। इसको दो तरह समझ लें, माँ नाफिया होगा तो मतलब क्या, नहीं काम आएगा इनके वो जो कुछ फायदा पहुंचाए जाते थे। क्या कुछ फायदा पहुंचाए जाते हैं, बस अपनी मंथली स्लिप देख लीजिए, अगर आप खुद काम करते हैं और अगर आप के शोहर करते हैं तो उनसे ही पूछ लें कि क्या क्या फायदे हुए इस महीने में, कितना प्रॉफिट हुआ, कितनी टैक्सी चली और कितना पे स्लिप बना और कितने आवर्स घंटे किए। अल्लाह कहते हैं जितने भी थे मागनान हूं, ये बेनिफिट नहीं देंगे। और अगर माँ को इस्तिफहामिया कह दें क्वेश्चनिंग, तो फिर मतलब क्या, शोर को बेदार करो, क्या काम आएगा इनको जो कुछ ये फायदे पहुंचाए जाते थे, क्योंकि दुनिया की हर चीज ना टाइम बाउंड है, एक्सपायर हो जाएगी, मौत के साथ दुनिया की हर नेमत चली जाएगी। सूरह कहफ का वो वाक्य याद कर लीजिए, बाघ वाला कहता तो मेरे से अमात भी लहाजी अबदा, आई डोंट थिंक ये मेरा बाग कभी भी बर्बाद होगा, अगर कभी गया वाला ही रोदे तो राजी तो करेगा मिन हम अनकलबा, अगर बिलकर्ज में क्यामत के दिन उठाया गया मुझे ये सब वापस मिल जाएगा। हदीस में आता है कि दुनिया में जिसको सब सब निमते मिली होंगी वहां सिर्फ अजाब का एक झोंका दिलवाया जाएगा और पूछा जाएगा बता क्या निमते थी, तो उसको एक नेमत भी याद नहीं होगी। और इसका अपोजिट भी हदीस तवील आपको कई दफा सुनाई है, आज चूंकि अजाब आ नहीं रहा ना तो गलत फहमी का शिकार है। सूरह बकरा 96 में भी हमने पढ़ा था वमा हुआ बिमज़हज़िहि मिनल अज़ाबी युम्मरा, लंबी उम्र का पा जाना इनको उस अज़ाब से नहीं बचा सकता कि अल्लाह को भूल ही जाएंगी इनकी बचपन की खताएं और गलतियां, सारी जिंदगी दुनिया दुनिया जमा करते रह के कुछ नहीं मिलेगा। वमा अहलकना मिन क़रयतिन इल्ला लहा मुनज़िरून, देखिए और ज्यादा धमकी, और हमने कभी किसी बस्ती को हलाक नहीं किया मगर इसके लिए खबरदार करने वाले थे। मक्का वालों को डराया जा रहा है, कल तक एक नबी नहीं आया था तो तुम बहुत जी लिए क्योंकि कोई मंजर नहीं था, अब ये आ गया और अल्लाह की सुन्नत है, जिसने किसी की बात को सुनकर ना माना फिर अल्लाह की तरफ से पकड़ा, ایک تو نبی, یہاں جلا سے نا منظر اس کے نیچے لکھ لیجئے, منظرون سے مراد اشارہ ہے کہ مکہ والوں تمہیں جیتا جاگتا رسول مل گیا. پچھلی قومیں تو قوم حضرت شعیب سے لے کے آپ کو پتا ہے کہ کسی نبی کی تھی نہیں. شروع میں نے ذکر کیا تھا کہ یہاں ترتیب زمانی ہے, تو آپ دیکھیے کہ یہاں حضرت شعیب کے ذکر کے بعد اب نبی صلی اللہ علیہ وسلم کا ذکر آ گیا. تو یہ بات وہی نوٹ کر لیں جہاں یہ رکو شروع ہوا تھا کہ نبی صلی اللہ علیہ وسلم پھر حضرت شعیب کے بعد عربوں میں آئے تھے, عربوں کو بیچ میں کوئی رسول نہیں ملا. تو اللہ کہتے ہیں یاد کرو, اتنے سال والے تو پچھلے نبیوں کی باتیں دہراتے رہتے تھے, تمہیں تو اللہ نے ایک لائیو رسول دیا لیکن تم نے اس کو نہیں مانا. اور دوسری نعمت جو تمہیں ملی ذکر, یہ ہے پیارا قرآن. کسی کبھی دل چاہے تو اس نام کو الگ رکھ لے, قرآن کا نام ذکر, ریمائنڈر, نصیحت, یاد دہانی, یعنی دوسری نعمت قرآن. نبی اکیلا بھی آ جاتا نا واللہ ہی دنیا میں تو لوگوں کی ہدایت کے لیے کافی تھا, اس کا کردار, اس کا اسوہ, اس کا طور طریقہ لوگوں کے لیے کافی تھا. لیکن اس کے ہاتھ میں یہ چمکتی دمکتی خوبصورت کتاب آ گئی, پھر نہیں مانتے. تو پھر یاد رکھو بما کننا ظالمین, پھر ہم ظالم نہیں ہیں. یہ آیت تو پڑھ کے بس ایسے کچھ ہوتا ہے دل کو, اللہ کا اٹل قانون ہے. سورت بنی اسرائیل آیت 15 میں بھی پڑھا تھا وما کننا معذبین حتی نبعث رسولا, ہم عذاب دینے والے نہیں ہیں جب تک رسول نہ بھیج دیں. تو دیکھیے عذاب کی دو قسمیں ہوتی ہیں, ایک ہوتا ہے چھوٹا موٹا عذاب, ایسے ہی پارشل پنشمنٹ کہہ لیجیے, یہ تو آتے ہیں. لیکن عذاب اس سے سال سورت الانعام میں نے اس کی ڈیٹیلز آپ کو لکھائی تھی, اصل سے, اصل کہتے ہیں جڑ کو, اصول, ہاں, جڑوں سے جب کوئی قوم ختم کر دی جائے اس کو عذاب اس سے سال کہتے ہیں. تو وہ کب آتا ہے جب قومیں اپنے رسول کی ناقدری کرتی ہیں, اتمام میں حجت ہوگی پھر بھی ایمان نہیں لائے, تو فکوتی ادابر القوم الذین ظلموا, سورت الانعام آیت 45 میں آیا تھا, پھر تو جڑی کاٹ دی ظالموں کی. باقی رہ گیا یہ قرآن جس کے بارے میں تمہیں سمجھ نہیں آتی, تو وما تنزلت به الشیاطین, اس قرآن کو لے کر شیاطین نازل نہیں ہوتے. عربوں کے ہاں عام لوگ شاعروں کے بارے میں یہ خیال رکھتے تھے کہ ان کے قابو میں جن ہوتے ہیں اور ان کو نئی نئی اور اچھی اچھی باتیں اشعار کی صورت میں جوڑ جوڑ کر بیان کرتے ہیں. جب قرآن نازل ہونا شروع ہوا تو نا بعض مشرکوں نے یہی بات کہنی شروع کر دی اللہ کے نبی کے بارے میں بھی, اسی پہ پگلی باتیں. انشاءاللہ یہاں ایک بریک لیتے ہیں اور 2:10 پہ انشاءاللہ تعالی آئے 2:10 سے دوبارہ لیتے ہیں, کیونکہ اس میں کچھ ایسی باتیں جو ایک ہی سیکوینس سے لیں گے. 15 منٹ آپ کے پاس ہے پورے بریک کے, کوئی سوال کوئی بات ہے تو آپ پوچھ لیجیے, ورنہ یہاں سے آپ کا بریک کٹ ہو گیا. آج کے حصے میں کوئی بات اگر آپ کے ذہن میں ہے تو جی. حاج وہ کدھر ہے؟ نہیں آپ کو نہیں کہہ رہی ادھر سے جی. نورین آنٹی کیا سیکھا آج؟ کتاب پہ نہیں دیکھے, اپنے دل پہ دیکھ کے بتائیں. دعا کریں کہ دل ڈرتا ہی رہے. یہ غم مبارک ہے, یاد رکھیں یہ غم ہر ایک کو نہیں لگتا, اور لگ بھی جائے تو اس کو محسوس کم لوگ کرتے ہیں. جی کوئی ایک اور بتا دیں. جی آپ بتائیے. شیلا بالکل, اور آپ جا کے ذرا عامت الناس کا حال تو دیکھیے, نماز بھی نہیں ٹھیک پڑھنی آتی, قرآن بھی غلط پڑھیں گے, اور خوش ہم ایسے ہیں جیسے ہمیں جنت کے سرٹیفکیٹ مل گئے. تو دعا کیجئے کہ اس قرآن کے پانی کو گھر گھر پہنچائے اور اس میں ہم اللہ ہمیں قبول کرے, ہماری زندگی کا آخری سانس اور خون کا آخری قطرہ بھی اللہ اس راستے میں لے لے. چلیے آپ تو بریک لیجئے پلیز, کوئکلی سب کچھ کریں گے تاکہ ہم وقت پہ آگے شروع کر سکیں.